यस स्टुडियो टाइमका प्रायोजक राष्ट्रिय वाणिज्य ब्याङ्क तपाईँको आफ्नै ब्याङ्क।
यो रेडियो नेपाल हो। अब अच्युत अर्यालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी साता हुने तुर्केमिनिस्तानको भ्रमण कार्यक्रम मन्त्री परिषदद्वारा स्वीकृत। एक महिनादेखि मारतडी कोल्टी सड़क अवरूद्ध हुँदा स्थानीयलाई आवत जावतमा शास्ति। राष्ट्रिय गौरवका आयोजनाको निर्माणमा हुने गरेको ढिलाइप्रति सम्बन्धित निकाय गम्भीर बन्नुपर्नेमा सांसदहरूको जोड़। र बाढ़ीका कारण म्यानमाको काइन राज्यमा 10,000 भन्दा बढ़ी मानिस विस्थापित।
सबैको लागि छ यो प्याक, हरेक पल उपयोगी, हरेक पल खास, सजिलो अनलिमिटेड, रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14*2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले सुक्खाग्रस्त क्षेत्रको नागरिकको सुरक्षाका लागि सरकारले जिम्मेवारीपूर्वक काम गरिरहेको बताउनु भएको छ। मन्त्री परिषद बैठकका निर्णयहरू सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा संचार मन्त्री गुरूङले सुक्खा क्षेत्रमा तत्काल सिंचाई सुविधा पुर्याउन 500 डिप बोरिङ गर्ने निर्णयको सरकारले दृढताका साथ कार्यान्वयन शुरू गरेको बताउनुभयो।
500 गाउँ उहाँले थोरै भन्नुभएछ क्या, त्यसैले यो त वास्तविकतामा आधारित, अहिलेको समस्यामा आधारित, जनताप्रति चाहिँ उत्तरदायी भएर, तर मधेसको चाहिँ गाउँहरूप्रति, त्यहाँको खलिहान बस्तीहरूप्रति जिम्मेवार भएर जनताको तत्कालको समस्या समाधान गर्नु लागि हामी यो काम गर्छौँ भनेर भनेको एउटा सानो उदाहरण दिनुभएको कुरा हो। त्यसकारण यो चाहिँ सत्यमा आधारित, वास्तविकता आधारित, हाम्रो निर्णयमा आधारित, हाम्रो नीतिमा आधारित निर्णय हो नै हो। जसले यो कुरा भन्नुभयो, यो कुरा उहाँले चाहिँ राजनीतिक स्टन्टबाजीको लागि यो कुरा भने आउनु सक्छ। यस्तो सस्तो खालको चाहिँ राजनीतिक स्टन्टबाजीको यो धरतीमा कुनै मूल्य छैन।
संचार मन्त्री गुरूङले सरकारले तराईका सुक्खा क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरी चाँडोभन्दा चाँडो समस्याको समाधान गर्न काम अघि बढ़ाएको जानकारी गराउनुभयो। यस्तै साउन 12 गते बसेको मन्त्री परिषद बैठकले बाढ़ीबाट क्षतिग्रस्त बनेपा सिन्धुली सड़कको आपतकालीन पुनस्थापनाको लागि जापान सरकारबाट प्राप्त हुने 2.8 अर्ब जापानी ऐन अनुदान सहायता र रानी जमरा कुलरिया सिंचाई आयोजनाको लागि अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने 18.92 अर्ब रूपियाँ सहुलियत ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ। यस्तै साउन 18-23 गतेसम्म 3rd युनाइटेड नेसन कन्फरेन्स अन ल्याण्डलक डेभलपिङ कन्ट्रीज LLDC 3 सहभागी हुन प्रधानमन्त्रीको नेतृत्वमा तुर्केमेनिस्तानको औपचारिक भ्रमण स्वीकृत गर्ने लगायतका निर्णय मन्त्री परिषद बैठकले गरेको छ। मन्त्री परिषद बैठकले राज्य कोषबाट लगानी भएका प्रतिष्ठान, बोर्ड, समिति तथा सार्वजनिक संस्थान लगायत निकायका पदाधिकारी र कर्मचारीको पारिश्रमिक तथा सेवा सुविधामा एकरूपता कायम गर्ने सम्बन्धमा सुझाव समितिको प्रतिवेदन पेश गर्न पर्वतका रामप्रसाद डोटेलको संयोजकत्वमा 3-सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओली सहित सत्तामा सहभागी दुई प्रमुख दल नेकपा एमाले र नेपाली कांग्रेसका शीर्ष नेताहरूबीच आज छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा उहाँहरूबीच समसामयिक विषयमा छलफल भएको हो। प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्रीका मुख्य सल्लाहकार एवं एमालेका उपमहासचिव विष्णुप्रसाद रिमाल लगायत सहभागी हुनुहुन्थ्यो। प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अन्न भण्डारका रूपमा रहेको तराई मधेसमा सिंचाईको उचित प्रबन्ध गर्न सरकार लागि परेको बताउनु भएको छ। नेकपा एमालेको साहित्य, कला तथा संस्कृति विभागद्वारा आज काठमाडौँमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले यस वर्ष तराई मधेशमा खडेरीका कारण राम्रो खेती हुन नसकेको परिस्थिति सृजना भएको उल्लेख गर्दै सिंचाई र खानेपानीको उचित प्रबन्ध गर्न लागेको स्पष्ट पार्नुभयो। प्रधानमन्त्री ओलीले सुनकोशी मरिन डाइभर्सन, रानी जमरा, कुलरिया, तमोर लगायतका आयोजना छिटो सक्न सम्बन्धित निकायलाई निर्देशन दिएको समेत जानकारी गराउनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले हिम्मत नहार्ने र भविष्यप्रति आशावान युवा उद्यमीहरूले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न योगदान दिने बताउनु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज औद्योगिक व्यवसाय विकास प्रतिष्ठानद्वारा आयोजित प्रधानमन्त्रीसँग स्टार्टअप उद्यमी कार्यक्रममा प्रधानमन्त्री ओलीले भविष्यलाई परित्याग गरिएमा केही पनि बाँकी नरहने भएकाले विकसित मुलुकको सुन्दर भविष्यप्रति आशावादी भएर हामी सक्छौं भन्ने भावका साथ लाग्नुपर्नेमा जोड़ दिनुभयो। राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समितिले मधेस प्रदेशमा देखिएको खानेपानीको अभाव तत्काल समाधान गर्न सरकारलाई निर्देशन दिएको छ। समितिको आज बसेको बैठकले मधेस प्रदेश लगायत देशका विभिन्न भागमा देखिएको खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि अध्ययन गरी प्रतिवेदन बुझाउन सांसद उर्मिला अरियालको संयोजकत्वमा पाँच सदस्यीय समिति पनि गठन गरेको छ। समितिले सबैको निम्ति खानेपानीको र सरसफाईको उपलब्धताका साथै त्यसको दिगो व्यवस्थापन सुनिश्चित गर्ने, दिगो विकास लक्ष्य हासिल गर्न गरिनुपर्ने प्रयासलाई समेत सम्बोधन गर्ने गरी अध्ययन गर्ने समिति सभापति कमला पन्तले जानकारी दिनुभयो। मधेसमा पानी अभावलाई लिएर संकटग्रस्त क्षेत्र घोषणा मात्र गर्न नहुने, सांसदहरूले बजेटसहित प्याकेज घोषणा गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। भूमिहीनको समस्या समाधान गर्न प्रभावकारी ऐन बन्नुपर्नेमा विज्ञहरूले जोड़ दिनुभएको छ। कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा आज भएको छलफलमा भूमि बन्द र कानून क्षेत्रका विज्ञहरूले भूमिहीनहरूलाई भूमि दिने कुरा सामाजिक न्यायको विषय भएकाले छिटो समस्या समाधान गर्ने गरी अगाडि बढ्नुपर्ने बताउनुभयो। बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री बलराम अधिकारीले विधेयक पारित भए वास्तविक सुकुम्बासी, भूमिहीन, दलित र अव्यवस्थित बसोबासीले लाभ लिने भन्दै सबै पक्षसँग छलफल गरेर विधेयक समृद्ध बनाउन खोजिएको बताउनुभयो। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर शाह सुणीले संयुक्त राष्ट्रसंघीय महिला महासन्धि समिति सिडाले नेपालका लागि दिएको सुझाव कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। महिला कानून र विकास मञ्चले काठमाडौँमा गरेको कार्यक्रममा उहाँले सिडा महासन्धिमा विशेष गरी महिलाको समग्र उत्थान र सशक्तिकरणमा विशेष ध्यान दिने र महिला विरूद्धको हिंसा, शोषण र भेदभाव अन्त्य गर्ने विषय उल्लेख छ। महिला तथा सामाजिक मामिला समितिका सभापति किरण कुमार शाहले सिडा समितिको सुझाव कार्यान्वयनका निमित्त आफ्नो समितिले पटक पटक छलफल गरी निर्देशन समेत दिएको बताउनुभयो। बाजुराको पूर्वी क्षेत्रमा रहेका चार स्थानीय तहसँगै छिमेकी जिल्ला हुम्ला र मुगु जोड्ने मार्तडी कोल्टी सड़क खण्ड अवरूद्ध हुँदा स्थानीयहरू समस्यामा परेका छन्। वर्षायाम शुरू भएसँगै ठाउँ ठाउँमा खसेको पहिरोका कारण करिब एक महिनादेखि सड़क अवरूद्ध हुँदा आवत जावतमा शास्ति बेहोर्नु परेको स्थानीयको भनाई छ। बाजुराबाट संवाददाता राजेन्द्र विक्कको रिपोर्ट।
बाजुराको पूर्वोत्तरी क्षेत्रमा रहेका चार स्थानीय पालिका सँगै छिमेकी जिल्ला हुम्ला र मुगु जोड्ने मार्तडी कोल्टी सड़क खण्ड करिब एक महिनादेखि अवरुद्ध भएको छ। बरसात शुरू भएसँगै ठाउँ ठाउँमा खसेको पहिरोका कारण निरन्तर अवरुद्ध भएको सड़क लामो समय बितिसक्दा समेत सञ्चालनमा नआउँदा स्थानीयलाई सदरमुकाम मार्तडीसम्म आउजाउ गर्न र दैनिक उपभोग्य सामग्री ढुवानी गर्न शास्ति बेहोर्नु परेको छ। स्वामी कार्तिक खापर गाउँपालिका तीन जुकोटकी डुनकी गाडी कामी
तीन गाडी चेन्ज भयो, भिड फुटिया, पहिरो फुटिया, पानी उति भड उति, साउन मास बिलहर गरी पुग्यौं नि एकदमै समय अकड बिकट ठाउँका मान्छे नाइ त बनाउन मात्रै 10-15 हजार खर्च भयो।
सरकारले सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य गरेपछि सदरमुकाम मार्तडी आउनै पर्ने बाध्यतामा रहेका वृद्ध वृद्धाहरू कष्टपूर्ण यात्रा सँगै जिल्ला प्रशासन कार्यालय बाजुरामा झेल्नु परेको समस्याले यसको सबैभन्दा बढी मारमा परिरहेका छन्। बुढीनन्दा नगरपालिका वडा नम्बर 3 चोलुका 65 वर्षीय लालसिंह विष्ट र वडा नम्बर 1 मटेलाकी 70 वर्षीय जन्म सुनार।
बाटो भनेको यस्तो अप्ठ्यारो छ भन्ने कुरै छैन, गाह्रो भइसक्यो, धन पैसा छ भनेर राष्ट्रिय परिचय पत्र भयो, हामीलाई दुःखै छ,
रोड पहिरो लागेको छ।
सड़क सुचारू नहुँदा स्थानीयलाई आवत जावतमा मात्र नभई आफूले उत्पादन गरेका कृषि उपज बजारसम्म ढुवानी गरी बिक्री वितरणमा समेत समस्या भइरहेको छ। नागरिकलाई पैदल हिँड्न समेत कठिन सड़क नियमित सञ्चालनका लागि के पहल भइरहेको छ त? प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याय।
वर्षायाम सँगै मार्तलीदेखि कोल्टी चल्ने सड़क जहाँ बस सेवा अवरुद्ध भएको करिब 1 महिना भइसक्यो, पनि हाम्रो तर्फबाट भने यातायात छोटो दूरीमा पनि खोल्ने प्रयास चाहिँ हामीले गरेका छौँ र राष्ट्रिय परिचय पत्र अनिवार्य गरेको हुँदा पनि अहिले केही चाहिँ पब्लिकहरूलाई सेवा लिनमा अप्ठ्यारो पनि भएको छ। वर्षातले गर्दा, यातायातले गर्दा, कार्यालयमा पनि एउटा स्टेशन हुँदा अलिक बेर लाइन बस्नुपर्ने, कहिले काहीँ त 9-10 बजेसम्म हामीले सेवा दिनुपर्ने हाम्रो बाध्यात्मक व्यवस्था छ।
2051 सालमा उद्घाटन गरिएको 57 किलोमिटरको साफे मार्तडी सड़क खण्ड र 2056 सालमा शुरूआत गरिएको 41 किलोमिटर रहेको मार्तडी कोल्टी जोड्ने सड़क हालसम्म पनि स्तरोन्नति हुन नसक्दा बर्सातमा बाजुराका नागरिक कठिन यात्राका जोखिमपूर्ण यात्री बनिरहेका छन्। राजेन्द्र बिक, रेडियो नेपाल, बाजुरा।
सांस्कृतिक रूपमा साउन 15 गते आज नेपाली समाजमा खीर खाने परम्परा छ। घर, कार्यालय एवं साथीभाइ जम्मा भएर खीर खाने चलन बढ़न थालेको छ। खीरको संस्कृति प्रवर्धन गर्न विभिन्न कार्यक्रम समेत आयोजना गर्ने गरिएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले थानकोट चितलाङ सड़कको स्तर उन्नतिको कामलाई गति दिन निर्देशन दिनुभएको छ। आज सड़कको निरीक्षणपछि उहाँले काठमाडौँ जोड्ने छोटो मार्गका रूपमा रहेको थानकोट चितलाङ खण्ड आर्थिक विकास र समृद्धिको सहयोगी बन्ने बताउनुभयो। सो सड़कले मकवानपुरको कृषि उपज काठमाडौँसम्म ल्याउन तथा पर्यटकीय क्षेत्रको विकास गर्न समेत सहयोग पुर्याउने भएकाले यसले आर्थिक विकासलाई पनि टेवा पुर्याउने उहाँले विश्वास व्यक्त गर्नुभयो। काठमाडौँ महानगरपालिकाले बर्खामा पानीजन्य संक्रमणको जोखिम उच्च रहेको भन्दै उमालेको पानी मात्र प्रयोग गर्न उपभोक्तालाई आग्रह गरेको छ। काठमाडौँ महानगरपालिका कृषि तथा पशुपक्षी विभागका प्रमुख नूरनिधि नेउपानेले पानीजन्य जोखिम कम गर्नका लागि नगरपालिकाले पिउने पानी उत्पादन, ढुवानी तथा वितरण प्रणालीमा नियमित अनुगमन गरिरहेको जनाउँदै उपभोक्ताले पनि पानी उमालेर मात्र प्रयोग गर्न आग्रह गर्नुभयो। काठमाडौँ महानगरपालिकाले गत असारमा मात्रै गरेको अनुगमनका क्रममा 159 मापदण्ड विपरीत पिउने पानी बोकेका जार नष्ट गरेको उहाँले जानकारी दिनुभयो। यसैगरी काठमाडौँ महानगरपालिकाले विगतको वर्षमा भन्दा यस वर्ष मनसून छिट्टै भित्रिएको र नियमित जस्तै पानी परिरहेकाले हैजाका बिरामी बढ्न सक्ने भएकाले नियन्त्रणका लागि काम थालनी गर्न लागेको जनाएको छ। राष्ट्रिय मानवाधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानवाधिकार आयोगले सरकारलाई जिम्मेवार र जवाफदेही बनाउनमा सहयोग पुर्याउने बताउनु भएको छ। 16 मानवाधिकार राष्ट्रिय महाभेलाको प्रतिवेदन तथा दस्तावेज सहितको जिम्मेवारी 17 मानवाधिकार राष्ट्रिय महाभेला आयोजक समितिलाई हस्तान्तरण गर्न आज आयोजित कार्यक्रममा अध्यक्ष मगरले मानव अधिकारका क्षेत्रमा गर्नुपर्ने काम धेरै रहेकाले कार्यान्वयन गर्नुपर्ने आवश्यकता औल्याउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। म्यानमारको काइन राज्यको हपाअन बस्तीमा बाढ़ीका कारण 10,395 सर्वसाधारण विस्थापित भएका छन्। भारी वर्षापछि थानलिविन नदी खतराको स्तरभन्दा माथि पुगेका कारण हिजो विपद व्यवस्थापन समितिका सदस्य, अग्नि नियन्त्रक, म्यानमार रेडक्रस सोसाइटी र समुदायमा आधारित संस्थाहरूले ती मानिसहरूलाई अन्यत्र सारेका थिए। मौसम विज्ञान तथा जलविज्ञान विभागका अनुसार आज हपाअनको नदी खतराको स्तरभन्दा करिब 6 फिट माथि पुगेको छ र अर्को दिन पनि जोखिममा रहने अनुमान गरिएको छ। कायिन राज्य सरकारले दाताहरूसँगै आधारभूत खाद्यान्न आपूर्ति गरिरहेको छ भने स्वास्थ्य मन्त्रालयले चिकित्सा उपचार र सेवाहरू प्रदान गरिरहेको छ। यसैबीच म्यानमारको जुन्ता सरकारले आगामी डिसेम्बरमा हुने चुनावको तयारीलाई तीव्र पार्दै देशको आपतकालीन अवस्थाको अन्त्य गरेको छ। डिसेम्बरमा हुने चुनावलाई विपक्षी समूहहरूले बहिष्कार गरिरहेका छन् र अन्तर्राष्ट्रिय निरीक्षकहरूले आलोचना गरिरहेका छन्। सेनाले सन् 2021 फेब्रुअरीमा प्रजातन्त्रका प्रतीक आङ सान सुकीको नागरिक सरकारलाई अपदस्थ गर्दै आपतकालीन अवस्था घोषणा गरेको थियो। सेनाले नागरिक सरकारलाई अपदस्थ गरेपछि बहुपक्षीय गृहयुद्ध शुरू भयो र यसमा हालसम्म हजारौं मानिसको मृत्यु भएको छ। कुमा अपदस्थ भएका पूर्व सांसदहरू सहितका विपक्षी समूहहरूले यो चुनाव बहिष्कार गर्ने बताएका छन्। चुनावलाई संयुक्त राष्ट्रसंघका एक विशेषज्ञले गत महिना सेनाको निरन्तर शासनलाई वैधानिकता दिन डिजाइन गरिएको धोखाधड़ी भनेर खारेज गरेका थिए। जुन्ता सरकारले अहिलेसम्म मतदानको सही मिति भने घोषणा गरेको छैन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट हुने आयातमा 25% कर लगाउने बताउनु भएको छ। साथै उहाँले नयाँ दिल्लीले रूसी हतियार र ऊर्जा खरिद गर्दा अनिर्दिष्ट जरिवाना लगाउने पनि घोषणा गर्नुभएको छ। राष्ट्रपति ट्रम्पले आफ्नो ट्रुथ सोशल प्लेटफर्ममा यी उपायहरू भोलिदेखि लागू हुने बताउनुभयो। भारतमा 25% कर अप्रेलमा घोषणा गरिएको दरभन्दा थोरै कम हुनेछ, तर वाशिङटनसँग प्रारम्भिक व्यापार सम्झौता गरेका अन्य एसियाली देशहरूको तुलनामा यो बढ़ी हो। विश्वको सबैभन्दा बढ़ी जनसंख्या भएको देश भारत ट्रम्प प्रशासनलाई व्यापार वार्तामा संलग्न गर्ने पहिलो प्रमुख अर्थतन्त्रहरूमध्ये एक थियो। यो कर र जरिवाना रिपब्लिकन ट्रम्पले युक्रेनमा लड़ाई रोक्न र शान्ति सम्झौता वार्तालाप गर्न मस्कोमाथि अमेरिकी दबाव बढ़ाउने संकेतको समयमा आएको हो। उहाँले पहिले नै व्यापक पश्चिमी प्रतिबन्धहरूबाट बच्नका लागि मस्कोको क्षमतामा बाधा पुर्याउन खोज्ने चीन र भारत जस्ता रूसका बाँकी व्यापारिक साझेदारहरूलाई लक्षित गर्ने द्वितीय भन्सार शुल्क लगाउने धम्की दिनुभएको थियो। नयाँ दिल्लीमाथि कर लगाउने घोषणा गरेको केही समयपछि ट्रम्पले भारतको कट्टर प्रतिद्वन्दी पाकिस्तानसँग संयुक्त रूपमा आफ्नो तेल भण्डार विकास गर्न सम्झौता गरेको बताउनुभयो। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
वैदेशिक रोजगार बोर्डले विदेशबाट फर्किएर नेपालमै उद्यम गर्न प्रोत्साहन गर्ने कार्यक्रम सहित आर्थिक वर्ष 2082-83 को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। वैदेशिक रोजगार बोर्डको सचिवालयले बिहिबार काठमाडौँमा पत्रकार सम्मेलन गरी वैदेशिक रोजगारीबाट फर्किएर नेपालमा उद्यम गर्ने उद्यमीलाई सम्मान गर्ने रिटर्नी उद्यमी आइडल कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिइएको हो। यस्तै बोर्डको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा विदेशमा अल्पत्र परेका कामदारको उद्धार, वैदेशिक रोजगारीमा जाने युवालाई प्रशिक्षण एवं सिप विकास तालिम दिने लगायतका कार्यक्रमलाई जोड़ दिइएको छ। पत्रकार सम्मेलनमा बोर्डका कार्यकारी निर्देशक डाक्टर द्वारिका उप्रेतीले विदेशमा गएर गर्नुपर्ने काम सम्बन्धी सामान्य सिप समेत नसिकी वैदेशिक रोजगारीमा जाने प्रवृत्तिका कारण धेरै नेपालीहरू कार्यस्थलमा दुर्घटनामा पर्ने गरेको उल्लेख गर्नुहुँदै श्रम स्वीकृति लिन अनिवार्य तालिम लिएको हुनुपर्ने कानूनी प्रावधान कड़ाईका साथ लागू हुनुपर्नेमा जोड़ दिनुभयो। यस्तै बोर्डका निर्देशक गुरूदत्त सुवेदीले वैदेशिक रोजगारीमा जाने श्रमिकको सुरक्षाका लागि सबै सरोकारवाला निकायहरूबीच समन्वय र सहकार्य हुनु जरूरी रहेको बताउनुभयो। झापाको बिर्तामोड नगरपालिका सातका युवा प्रदीप खनालले व्यावसायिक रूपमा कृषि पेशा गरेर अहिले राम्रो आमदनी लिइरहनु भएको छ। हाम्रो कृषि फर्म दर्ता गरी उहाँले अहिले 25 जनालाई रोजगारी समेत दिनु भएको छ। कृषक प्रदीप खनालले नेपालमा केही छैन, केही हुँदैन भन्ने भाष्य सान्दर्भिक नभएको बताउनुभयो। उता बागलुङको जैमिनी नगरपालिकाले कृषि उपज बजारसम्म पुर्याउन कृषि एम्बुलेन्स सञ्चालनमा ल्याउने भएको छ। संघ सरकारबाट प्राप्त 25 लाख र त्यति नै रकम थपेर नगरपालिकाले 50 लाख रूपियाँमा कृषि एम्बुलेन्स खरिद गरेको र त्यसलाई आगामी भदौदेखि सञ्चालनमा ल्याइने जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताउनुभयो। बुधबार 48 अंकले घटेको शेयर बजार बिहिबार पनि घटेको छ। बिहिबार शेयर बजार 31.50 अंकले घटेर 2922 बिन्दुमा झरेको छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो सुरेन्द्र मणि त्रिपाठी। अब खेलकुद समाचार।
प्रधानमन्त्री केपी शर्मा ओलीले फिफाको फुटबल फर स्कूल्स कार्यक्रमको उद्घाटन गर्नुभएको छ। अखिल नेपाल फुटबल संघ एन्फाद्वारा बिहिबार दशरथ रंगशालामा आयोजित कार्यक्रममा कोस्तुप एकाडेमीका शिक्षक तथा विद्यार्थीलाई बल हस्तान्तरण गर्दै प्रधानमन्त्री ओलीले कार्यक्रमको औपचारिक उद्घाटन गर्नुभयो। अन्तर्राष्ट्रिय अभियानको रूपमा सञ्चालन हुँदै आएको यो कार्यक्रम नेपाली फुटबलका लागि ठूलो अवसर भएको प्रधानमन्त्री ओलीले बताउनुभयो। प्रधानमन्त्री ओलीले यो कार्यक्रम मार्फत 1000 भन्दा बढी विद्यालयमा बल पुग्ने र अभ्यास सहज हुने उल्लेख गर्दै यसले भावी खेलाड़ी उत्पादनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा प्रधानमन्त्री ओलीले भविष्यमा भक्तपुरको सूर्य विनायक नगरपालिकामा 50,000 दर्शक क्षमताको रंगशाला निर्माण गर्ने योजना रहेको जानकारी गराउँदै ऐतिहासिक दशरथ रंगशालाको स्तरोन्नति र मरम्मत आवश्यक रहेको धारणा पनि व्यक्त गर्नुभयो। फिफा र युनेस्कोको सहकार्यमा सञ्चालन भएको यो कार्यक्रम शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयको समन्वयमा अघि बढ़ाइएको इन्फा अध्यक्ष पंकज विक्रम नेवाङले जानकारी दिनुभयो। इन्फाले 77 जिल्लाका 1072 भन्दा बढ़ी विद्यालयमा 32,640 बल वितरण गर्ने तयारी गरेको छ। यसबाट करिब 6,00,000 युवालाई फुटबलको पहुँचमा ल्याउने लक्ष्य लिइएको छ। 4-14 वर्ष उमेर समूहलाई लक्षित गर्दै तयार पारिएको यो कार्यक्रम विश्वका थुप्रै देशमा सञ्चालन भइरहेको छ। नेपालमा भने यो पहिलो पटक लागू गरिएको हो। आईसीसी T20 महिला विश्वकपको ग्लोबल छनौट नेपालमा हुने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले बिहिबार विश्वकपको ग्लोबल छनौट आगामी जनवरी 12 फेब्रुअरी 16 नेपालमा हुने जानकारी दियो। ग्लोबल छनौटमा 10 टोलीको सहभागिता रहनेछ। सहभागीलाई 2 समूहमा विभाजन गरिनेछ। हरेक समूहका शीर्ष 3 टोली सुपर 6 चरणमा पुग्नेछन्, जसबाट सुपर 6 शीर्ष 4 रहने टोलीले आगामी वर्ष इंग्ल्याण्ड र वेल्समा हुने विश्वकपमा स्थान बनाउनेछन्। बंगलादेश र आयरल्याण्डले गत संस्करणको विश्वकप खेलेका कारण स्वत ग्लोबल छनौटमा स्थान पक्का गरेका छन्। त्यस्तै एसिया छनौटबाट थाइल्याण्ड र नेपाल, अमेरिकी छनौटबाट अमेरिकाले ग्लोबल छनौटमा स्थान बनाएका छन्। बाँकी 5 स्थानमा अफ्रिका र युरोपबाट समान 2 र पूर्वी एसिया प्रान्त क्षेत्र छनौटबाट 1 टोली आउनेछन्। नेपालले एसिया छनौटको 2 स्थानमा रहँदै पहिलो पटक ग्लोबल छनौटमा स्थान बनाएको हो। आईसीसी महिला विश्वकप 12 जुनदेखि 5 जुलाई 2026 हुनेछ।
खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा मधेस र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाड़ी भूभागका थोरै स्थानमा तथा तराई भूभागका 1-2 स्थानमा मेघ गर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वअनुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 30.6 डिग्री सेल्सियस, न्यूनतम 19.5 डिग्री सेल्सियस, वर्षा 0.4 मिलिमिटर। काठमाडौँको अधिकतम 28 डिग्री सेल्सियस, न्यूनतम 21.2 डिग्री सेल्सियस, वर्षा 3 मिलिमिटर। पोखराको अधिकतम 31.9 डिग्री सेल्सियस, न्यूनतम 23.4 डिग्री सेल्सियस, वर्षा 1.4 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 32.1 डिग्री सेल्सियस, न्यूनतम 24.5 डिग्री सेल्सियस, वर्षा 10.8 मिलिमिटर। र दिपायलको अधिकतम 32.3 डिग्री सेल्सियस, न्यूनतम 24.7 डिग्री सेल्सियस, वर्षा 22.8 मिलिमिटर। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी साता हुने तुर्केमेनिस्तानको भ्रमण कार्यक्रम मन्त्री परिषदद्वारा स्वीकृत। एक महिनादेखि मार्तडी कोल्टी सड़क अवरूद्ध हुँदा स्थानीयलाई आवत जावतमा शास्ति। राष्ट्रिय गौरवका आयोजनाको निर्माणमा हुने गरेको ढिलाइप्रति सम्बन्धित निकाय गम्भीर बन्नुपर्नेमा सांसदहरूको जोड़। र बाढ़ीका कारण म्यानमारको कायन राज्यमा 10,000 भन्दा बढ़ी मानिस विस्थापित। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।